بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی آدرنیہ شروتاؤں کی سیوا میں حسن عباس اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، صدا کی بھانتی آج بھی اپنے کارکرم کا آرمبھ ہم پوتر قرآن مجید کی تلاوت ایوم انواد سے کریں گے۔ آج آپ قرآن مجید کے سورہ اسراء کی 13، 14، 15، 16 آیتوں کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں شری رفیع۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، وكل إنسان ألزمناه طائره في عنقه، ونخرج له يوم القيامة كتابا يلقاه منشورا، اقرأ كتابك كفى بنفسك اليوم عليك حسيبا، من اهتدى فإنما يهتدي لنفسه، ومن ضل فإنما يضل عليها، ولا تزر وازرة وزر أخرى، وما كنا معذبين حتى نبعث رسولا، وإذا أردنا أن نهلك قرية أمرنا متر فيها ففسقوا فيها فحق عليها القول فدمرناها تدميرا، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، اور ہر منشیہ کا کرم پتر ہم نے اس کی گردن میں لٹکا دیا ہے، اور پرلے کے دن اسے ایک کھلی ہوئی کتاب کی بھانتی پرستت کریں گے کہ اب اپنی کتاب کو پڑھ لو، آج تمہارے حساب کے لیے تم ہی کافی ہو۔ جو کوئی مارگ درشن پراپت کرتا ہے وہ اپنے لابھ کے لیے کرتا ہے، और जो पथ भ्रष्ट हो जाता है वो भी अपना ही नुकसान करता है और कोई किसी का बोझ उठाने वाला नहीं है। और हम लोगों को उस समय तक दंड नहीं देते जब तक उनके बीच कोई रसूल न भेज दें। और जब हम किसी बस्ती को विनष्ट करने का इरादा कर लेते हैं तो वहाँ के सुख भोगी लोगों को आदेश देते हैं, जब वे उसकी अवज्ञा करते हैं तो हमारी बात सिद्ध हो जाती है, फिर हम उसे बिल्कुल जड़ से उखाड़ फेंकते हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है दोस्तों। आज बुधवार है, अप्रैल की 12, फरवरदीन की 23 और रमजान की 21 तारीख। हजरत अली अलैहिस्सलाम की शहादत के दुखद अवसर पर हम हार्दिक संवेदना प्रकट करते हैं। कार्यक्रमों की रूपरेखा आप नोट कर सकते हैं। पहले हम आपको विश्व समाचार सुनवाएंगे, विश्व समाचारों के बाद राजनीतिक चर्चा का दैनिक कार्यक्रम पेश किया जाएगा। राजनीतिक चर्चा के दैनिक कार्यक्रम के उपरांत हजरत अली अलैहिस्सलाम की शहादत के संदर्भ में एक विशेष कार्यक्रम आप सुनेंगे। हमारी सभा का अंतिम कार्यक्रम होगा आज कल। तो श्रोताओं, ये थी रूपरेखा। अब कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है, अब आप कायम रिजवी से विश्व समाचार सुनिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम, पहले आज के प्रमुख समाचारों का सारांश। हजरत अली अलैहिस्सलाम की शहादत पर आज पूरा ईरान शोकाकुल है। राष्ट्रपति रईसी ने कहा है कि कुद्स की आजादी तक हम इस्लामी उद्देश्यों के साथ हैं। ईरान के साथ संबंधों के बारे में सऊदी अरब के मंत्रिमंडल ने बैठक की है। नेतन्याहू ने आदेश दिया है कि रमजान के अंत तक किसी यहूदी को बैतुल मुकद्दस में घुसने की अनुमति नहीं है। और अब आप विस्तार से समाचार सुनिए। हजरत अली अलैहिस्सलाम की शहादत पर आज पूरा ईरान शोकाकुल है। सन 40 हिजरी कमरी में इब्ने मुलजिम नाम के भ्रष्ट व्यक्ति ने रमजान के पवित्र महीने की 19 तारीख को हजरत अली अलैहिस्सलाम के सिर पर उस समय तलवार से हमला किया था जब आप कूफे की मस्जिद में सुबह की नमाज पढ़ रहे थे। 21 रमजान को हजरत अली अलैहिस्सलाम शहीद हो गए थे। हजरत अली अलैहिस्सलाम की शहादत के दुखद अवसर पर पूरा ईरान शोकाकुल है। पूरे देश में कल रात से शोक सभाओं का आयोजन किया जा रहा है, ये सिलसिला अभी भी जारी है। राष्ट्रपति ने कहा है कि ईरानी राष्ट्र विश्व कुद्स दिवस के अवसर पर अपनी सक्रिय उपस्थिति के साथ एक बार फिर घोषणा करेगा कि कुद्स की पूर्ण आजादी तक वो इस्लामी उद्देश्यों के साथ रहेगा। राष्ट्रपति मोहम्मद रईसी ने आज बुधवार को रमजान के संबंध में आयोजित विशेष कार्यक्रम में ये बात कही। उन्होंने कहा कि कुद्स और फिलिस्तीन इस्लामी जगत का सबसे महत्वपूर्ण विषय है। 14 अप्रैल को विश्व कुद्स दिवस मनाया जाएगा। राष्ट्रपति ने इसी प्रकार कहा कि वर्चस्ववादी व्यवस्था दुनिया में ईरानोफोबिया, इस्लामोफोबिया और शियाफोबिया की चेष्टा में है। ऐसी हालत में आज छात्र, विद्वान, वक्ता, शिक्षक और प्रशिक्षक जो भी हैं, सबकी जिम्मेदारी बनती है कि मिलकर समस्याओं के समाधान की दिशा में प्रयास करें। सऊदी अरब और ईरान के बीच हुए समझौते की समीक्षा के लिए सऊदी अरब के मंत्रिमंडल की परिषद ने बैठक की है। सऊदी अरब और ईरान के बीच हुए समझौते के बाद तेहरान और रियाद के बीच संबंधों के मधुर होने की संभावनाएं बढ़ती जा रही हैं। सऊदी अरब की सरकारी समाचार एजेंसी के अनुसार सलमान बिन अब्दुल अजीज आले सऊद और युवराज मोहम्मद बिन सलमान की उपस्थिति में जद्दा में अस्सलाम नामक महल में ये बैठक आयोजित हुई। बैठक के दौरान ईरान और सऊदी अरब के बीच कूटनीतिक संबंधों को जल्द बहाल करने और दोनों देशों में राजनयिक केंद्रों को पुनः खोले जाने के बारे में भी विचार विमर्श किया गया। CIA प्रमुख ने माना है कि ईरान का परमाणु कार्यक्रम सैन्य लक्ष्यों की ओर उन्मुख नहीं है। अमेरिका की गुप्तचर सेवा CIA के प्रमुख ने यह बात स्वीकार की है कि ईरान के परमाणु कार्यक्रम का सैनिक आयाम नहीं है। फार्स न्यूज के अनुसार विलियम बर्ज ने बुधवार को दोबारा इस बात को माना है कि ईरान का परमाणु कार्यक्रम सैन्य आयाम रहित है। CIA के प्रमुख के अनुसार हमारी समीक्षा ये बताती है कि ईरान के अधिकारियों ने उस हथियार कार्यक्रम को फिर से शुरू करने का कोई फैसला नहीं लिया है जो सन 2003 में रुक गया था। CIA के प्रमुख के बयान से पहले कई बार अंतर्राष्ट्रीय परमाणु ऊर्जा एजेंसी IAEA ने भी अपनी रिपोर्टों में ईरान के परमाणु कार्यक्रम के शांतिपूर्ण होने की पुष्टि की है। अवैध ज़ायोनी शासन के प्रधानमंत्री नेतन्याहू ने आदेश दिया है कि रमजान के अंत तक यहूदियों को मस्जिदुल अक्सा जाने से रोका जाए। नेतन्याहू के आदेश के अनुसार रमजान के अंत तक यहूदी मस्जिदुल अक्सा न जाएं। ये बात नेतन्याहू ने इसराइल के सुरक्षा अधिकारियों को दिए आदेश में कही है। उन्होंने ज़ायोनी शासन की पुलिस को आदेश दिया है कि बुधवार से रमजान के अंत तक कॉलोनी वासियों को मस्जिदुल अक्सा जाने का कोई अधिकार नहीं है। हालांकि इससे पहले यह कहा गया था कि रमजान महीने के अंतिम 10 दिनों के दौरान यहूदी कॉलोनी वासियों को वहां जाने और मनमानी करने का पूरा अधिकार है। ज़ायोनी प्रधानमंत्री नेतन्याहू के नए आदेश को इसी शासन के आंतरिक सुरक्षा मंत्री ने गलत फैसला बताया है। इतामार बिन गोरियन ने इस पर कड़ी प्रतिक्रिया देते हुए इसको बहुत बड़ी गलती बताया है। रूस के विदेश मंत्री ने कहा है कि हम पश्चिमी देशों को अपने पड़ोसी देशों के साथ संबंधों को खराब करने की अनुमति नहीं देंगे। सर्गेई लावरोव ने अपने कजाकी समकक्ष के साथ मॉस्को में संयुक्त प्रेस कॉन्फ्रेंस में विभिन्न क्षेत्रों में द्विपक्षीय संबंधों को मजबूत बनाए जाने पर बल दिया। उन्होंने कहा कि अंतर्राष्ट्रीय स्तर पर अस्थिर स्थिति का सेंट्रल एशिया की स्थिति पर बहुत प्रभाव पड़ता है। इस प्रेस कॉन्फ्रेंस में जब उनसे पश्चिमी देशों द्वारा रूस के पड़ोसी देशों के साथ संबंधों के खराब किए जाने के बारे में सवाल किया गया तो उन्होंने कहा कि रूस के पूर्व सोवियत संघ के विघटन के बाद और स्वतंत्र व स्वाधीन हो चुके हैं। विश्व के स्वतंत्र व स्वाधीन संगठनों से जुड़ने का प्रयास आरंभ कर दिया है। हमने अपने घटकों व भागीदारों के साथ बहुत सुझाव व प्रस्ताव पेश किए और हम अधिक सहकारिता व सहयोग करने को तैयार हैं। फ्रांस के राष्ट्रपति के भाषण में हॉलैंड में विरोध किया गया और उनके विरुद्ध नारे लगाए गए। फ्रांस प्रेस के अनुसार मैक्रा हॉलैंड के हेग नगर में एक थिएटर में भाषण देने के लिए पहुंचे थे। वहां पर मौजूद लोगों ने फ्रांसीसी राष्ट्रपति का विरोध करते हुए नारेबाजी शुरू कर दी। वे लोग इमैनुएल मैक्रा को हिंसक और दोगला बता रहे थे। ये लोग मैक्रा के भाषण से बहुत पहले थिएटर में पहुंच गए थे, लेकिन जैसे ही फ्रांसीसी राष्ट्रपति ने भाषण देना चाहा, लोगों ने उनका विरोध करना शुरू कर दिया। इस प्रकार मैक्रा अपना भाषण नहीं दे पाए। इसी बीच अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप ने कहा है कि फ्रांस के राष्ट्रपति मैक्रा, जो मेरे मित्र हैं, अब शी जिनपिंग की चाटुकारिता करने लगे हैं। उन्होंने कहा कि फ्रांस अब चीन के पास जा रहा है। उल्लेखनीय है कि चीन की अपनी हालिया आधिकारिक यात्रा के दौरान फ्रांस के राष्ट्रपति ने यूरोपियों को अमरीका की विदेश नीति का गुलाम न बनने की सलाह दी थी। उनके इस बयान के बाद से फ्रांस और अमरीका के बीच तनाव बढ़ गया है। अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप ने अफगानिस्तान से अमेरिकी सैनिकों के निकलने के तरीकों की आलोचना की है। उन्होंने कहा है कि बाइडेन सरकार ने अमेरिकी सेना के कुत्तों को भी अफगानिस्तान में छोड़ दिया। पेंटागन ने इससे पहले इस दावे को रद्द कर दिया था। ٹرمپ نے فاکس نیوز کے ساتھ ساکشاتکار میں امریکی سینکوں دوارا ہتھیاروں اور سینی سنسادھنوں کو بھی افغانستان میں چھوڑے جانے کی اور سنکیت کیا۔ گیارہ ستمبر کو امریکہ میں گھٹنے والی گھٹنا میں اس دیش کی گپتچر سیوا سی آئی اے کی بھومیکا سامنے آئی ہے۔ رشیا ٹوڈے کے انوسار گوانتانامو بندی گرہ کے گوپنیے عدالتی دستاویزوں سے یہ بات سامنے آئی ہے کہ 11 ستمبر کو جن دو ویمان اپچالکوں نے ڈبلیو ٹی او کی جڑواں عمارتوں پر حملے کیے تھے وہ سی آئی اے کے ہی آدمی تھے۔ گوانتانامو بندی گرہ کے سینیا آیوگ میں موجود ایک کیس کی سمیکشا یہ بتاتی ہے کہ 11 ستمبر کی گھٹنا کو انجام دینے والوں میں سے کچھ امریکی گپتچر سیوا سی آئی اے کے لیے کام کرنے والے تتو تھے۔ اس بارے میں ایک دستاویز پہلے تو گوانتانامو جیل کی عدالت کے دستاویزوں کے مادھیم سے سامنے آیا، کنتو اس کے سارجنک ہو جانے کے بعد اس میں کچھ ایڈیٹنگ کر دی گئی۔ میانمار کی سینا کے لڑاکو ویمانوں نے ساگینگ پرانت کے کنبالو ٹاؤنشپ استھت پنجیگی گاؤں کے باہر بھیڑ پر بم گرائے جس کے پریرام سوروپ 100 لوگ مارے گئے۔ مرنے والوں میں مہیلائیں اور بچے بھی شامل ہیں۔ یہ سبھی لوگ سینی شاسن کے ویرودھ میں آیوجت ایک سماروہ میں حصہ لے رہے تھے۔ اس گھٹنا پر سنیوکت راشٹر سنگھ کی پرتکریا آئی ہے۔ راشٹر سنگھ نے اس کی نندا کی ہے اور اسے پریشان کرنے والی گھٹنا بتایا ہے۔ کانگریس کے پورو ادھیکش راہل گاندھی نے کہا ہے کہ بھارتی جنتا پارٹی ان سے سانسد کا ٹیگ چھین سکتی ہے لیکن وہ ان کی آواز کو روک نہیں سکتی۔ لوک سبھا کی سدستا سے آیوگ ٹھہرائے جانے کے بعد پہلی بار وائناڈ پہنچے راہل گاندھی نے کہا کہ بھاجپا کے لوگ اتنے ورشوں میں یہ نہیں سمجھ سکے ہیں کہ انہیں ڈرایا اور جھکایا نہیں جا سکتا ہے۔ انہوں نے کہا کہ بھارتی جنتا پارٹی ان سے سانسد کا ٹیگ چھین سکتی ہے، آواز واپس لے سکتی ہے اور چاہے تو جیل میں بھی ڈال سکتی ہے، لیکن انہیں جنتا کا پرتنیدھتو کرنے ایوم اس کی آواز اٹھانے سے وہ روک نہیں سکتی ہے۔ اسی کے ساتھ ریڈیو تہران سے وشو سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔ راجنیتک چرچا میں آپ کا سواگت ہے، میں ہوں اختر عباس۔ ہماری آج کی چرچا کے وشے ہیں ایران اور عراق سہیت دنیا کے ادھکتر دیشوں میں شب قدر اور حضرت علی علیہ السلام کی شہادت کا سوگ، بھارتی جنتا پارٹی پھوٹ کا شکار اور نتن یاہو کو پھر سمسیاؤں کا سامنا۔ تو سب سے پہلے شب قدر اور حضرت علی علیہ السلام کی شہادت کا وشے۔ اسلامی گڑتنتر ایران اور عراق سہیت دنیا کے زیادہ تر دیشوں میں شب قدر اور حضرت علی علیہ السلام کی شوق کے کارکرم آیوجت کیے جا رہے ہیں۔ ایک سمیکشا پیش کر رہے ہیں ہمارے ساتھی قائم رضوی۔
اسلامی گڑتنت ایران اور عراق سہیت دنیا کے زیادہ تر دیشوں میں حضرت علی علیہ السلام کی شہادت کے افسر پر شوک منایا جا رہا ہے۔ رویوار کی رات سے ہی ایران میں مسجدوں اور انیہ دھارمک استھلوں پر روزے داروں اور شردھالوؤں کی بھیڑ رہی۔ رات بھر لوگ اپاسنا پرارتھنا کرتے رہے، انہوں نے حضرت علی علیہ السلام کا شوک منایا۔ ایران کے سمست چھوٹے بڑے شہروں، وشیش کر پوتر نگر مشہد اور قم میں ہر اور شوک سبھاؤں کا کرم جاری رہا۔
ہم گفتیق ذکر تو را سرت گزشت۔
اس افسر پر پورے ایران میں کالے پردے لگے ہوئے ہیں، جبکہ مسجدوں، امامباڑوں اور دھارمک استھلوں تتھا سڑکوں پر کالے جھنڈے پھہرا رہے ہیں۔ پوتر نگر مشہد میں حضرت امام رضا علیہ السلام اور قم میں حضرت معصومہ کے روزوں میں بڑی سنکھیا میں شردھالو اکترت ہوئے ہیں۔ عراق کے پوتر نگروں نجف، کربلا، کاظمین، سامرہ اور مسجد کوفہ میں شوک کارکرموں کا کرم جاری ہے۔ پوتر نجف سے آئی آر آئی بی کے سنواداتا جلال خالدی نے رپورٹ دی ہے کہ بدھوار کی شام تک پوتر نگر نجف میں 30 لاکھ سے ادھک عراقی اور ودیشی تیرتھ یاتری پہنچ چکے تھے۔ یہ شردھالو اور تیرتھ یاتری ایران، بھارت، پاکستان، لبنان، بحرین اور کچھ افریقی دیشوں سے وہاں پہنچے ہیں۔ عراق سرکار نے شردھالوؤں کی سرکشا کے لیے 4 سرکشا بیلٹ بنائی ہیں، جس میں پولیس، سینا اور سوئم سیوی بل کے جوان پوری مستعدی کے ساتھ اپنی ڈیوٹی انجام دے رہے ہیں۔ 19 رمضان کی تاریخ اسلامی کیلنڈر میں 2 کارنوں سے بہت مہتوپورن مانی جاتی ہے۔ 19 رمضان کی رات جہاں شب قدر مانی جانے والی رمضان کی 3 راتوں میں سے ایک ہے، وہیں پر اسی رات میں کوفے کی مسجد میں نماز کے دوران سجدے کی حالت میں ابن ملجم نامک ویکتی نے حضرت علی علیہ السلام کے سر پر زہر سے بجھی تلوار سے وار کر دیا تھا۔ اس وار سے امام علی علیہ السلام گمبھیر روپ سے گھائل ہو گئے تھے۔ 3 دن کے بعد امام علی علیہ السلام کی شہادت ہو گئی تھی۔ چالیس ہجری قمری میں 19 رمضان کی صبح کی نماز کی حالت میں ابن ملجم نامک بھرشٹ ویکتی نے حضرت علی علیہ السلام کے سر پر جو حملہ کیا تھا، اسی حملے کی وجہ سے 21 رمضان کو حضرت علی علیہ السلام شہید ہو گئے۔
اور اب رخ کرتے ہیں بھارت کا۔ بھارتیہ جنتا پارٹی نے کرناٹک میں چناؤ کے لیے اپنے پرتیاشیوں کے ناموں کا اعلان کر دیا ہے، جس کے بعد بھارتیہ جنتا پارٹی کے خلاف پردرشنوں کا سلسلہ تیز ہو گیا ہے۔ وسترت رپورٹ کے ساتھ نئی دلی سے ہمارے سنواداتا شمشاد کاظمی۔
بھارت کے دکشنی راجیہ کرناٹک کے ودھان سبھا چناؤ کے لیے راجیہ کی ستاداری بھارتیہ جنتا پارٹی کے پرتیاشیوں کی پہلی سوچی جاری ہونے کے بعد ویرودھ پردرشنوں کا دور شروع ہو گیا ہے۔ سوچی میں کچھ بھاجپا ودھائکوں کے نام نہیں ہونے کے بعد ان کے سمرتھکوں نے ویرودھ پردرشن شروع کر دیا ہے۔ کرناٹک ودھان سبھا چناؤ کے لیے جہاں 10 مئی کو متدان سمپن ہوگا، بھاجپا نے منگلوار کو اپنے 189 امیدواروں کی پہلی سوچی جاری کی تھی۔ کرناٹک کے پورو اپ مکھیہ منتری لکشمن ساودی نے بدھوار کو اتھانی نرواچن کھیتر سے ٹکٹ کٹنے کے بعد ودھان پریشد سدسیہ اور بھاجپا کی پراتھمک سدستتا سے تیاگ پتر دے دیا ہے۔ انہوں نے کہا کہ میں ایک سوابھیمانی راجنیتا ہوں، بھیک کا کٹورا لے کر گھومنے والوں میں سے نہیں ہوں۔ ورتمان ودھائک مہیش کمتھلی کو، جو ان باغیوں میں شامل تھے جنہوں نے 2019 میں کانگریس جنتا دل سیکولر گٹھ بندھن کی سرکار کو گرانے اور بی ایس یدیورپا کے نیتریتو میں سرکار بنانے میں بھاجپا کی مدد کی تھی، اتھانی ودھان سبھا سے بھاجپا پرتیاشی بنایا گیا ہے۔ لکشمن ساودی یہاں سے 3 بار ودھائک رہے ہیں، لیکن 2018 میں وہ مہیش कुमथल्ली से, जो उस समय कांग्रेस में थे, चुनाव हार गए थे। भाजपा की पहली सूची में नाम न होने पर कर्नाटक के पूर्व मुख्यमंत्री और 6 बार विधायक रहे जगदीश शेट्टार भी नाराज हैं और उन्होंने दिल्ली पहुंचकर भाजपा अध्यक्ष जेपी नड्डा से मिलने की बात कही है। भाजपा के एक और विधायक महादेवप्पा के समर्थकों ने भी उन्हें प्रत्याशी नहीं बनाए जाने पर विरोध प्रदर्शन किया है। बेलगावी उत्तर से भाजपा विधायक अनिल बिनाके के समर्थकों ने भी आगामी कर्नाटक विधानसभा चुनाव में उन्हें टिकट से वंचित किए जाने के बाद विरोध प्रदर्शन किया। इसी बीच कर्नाटक के मुख्यमंत्री और भाजपा नेता बसवराज बोम्मई ने कहा कि नामों को लेकर आम सहमति है और इससे सभी खुश हैं। कर्नाटक में बताया जाता है कि सरकार विरोधी लहर है जिसका मुकाबला करने के लिए भाजपा फूंक फूंक कर कदम उठा रही है। उधर कांग्रेस और जनता दल सेकुलर ने अलग अलग चुनाव लड़ने का फैसला किया है, जिन्होंने गठबंधन कर पिछली सरकार गठित की थी लेकिन गठबंधन में विद्रोह से सरकार गिर गई थी। उक्त दोनों दलों ने लोकसभा चुनाव साथ लड़ा था लेकिन उन्हें सफलता नहीं मिली थी। कर्नाटक विधानसभा का चुनाव 10 मई को होगा, जहां भाजपा कांग्रेस और जेडीएस के बीच त्रिकोणीय मुकाबला संभावित है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
और अब रुख करते हैं ज़ैनी शासन का। बेन्यामिन नेतन्याहू की मंत्रिमंडल को हालिया दिनों में बहुत ज्यादा गंभीर संकटों का सामना है। नेतन्याहू इस संकट से उभर पाते हैं या एक बार फिर उन्हें सत्ता से हाथ धोना पड़ेगा। एक समीक्षा पेश कर रहे हैं हमारे साथी मोहम्मद मेहदी।
अवैध अधिकृत क्षेत्रों के राजनीतिक माहौल में नेतन्याहू और उनके प्रतिद्वंदियों के बयान और व्यवहार के अतीत की तुलना में अधिक खतरनाक परिणाम सामने आ रहे हैं। इसराइल का राजनीतिक परिदृश्य पिछले 4 वर्षों के दौरान एक गंभीर विभाजन का साक्षी रहा है। अवैध अधिकृत क्षेत्रों के राजनीतिक माहौल में इस टकराव का फोकस बेन्यामिन नेतन्याहू को प्रधानमंत्री पद से हटाना था। नेतन्याहू 2009 से 2021 तक लगातार 12 साल तक सत्ता में रहे। इन वर्षों में कई लोगों ने कैबिनेट बनाने के लिए नेतन्याहू के साथ गठबंधन किया, लेकिन नेतन्याहू के विस्तारपूर्ण नीतियों और राजनीतिक मतभेदों की वजह से इस गठबंधन से अलग हो गए और नए दलों की स्थापना कर डाली। नई पार्टियों वाले ये लोग लगातार संसदीय चुनाव में लिक्विड पार्टी और बेन्यामिन नेतन्याहू की पार्टी से मुकाबला करते रहते हैं। इस स्थिति का ये परिणाम निकला कि राजनीतिक माहौल में एक द्विध्रुवीयता का गठन हुआ, जिसके एक तरफ बेन्यामिन नेतन्याहू के नेतृत्व वाली लिक्विड पार्टी थी और दूसरी तरफ नेतन्याहू के कई प्रतिद्वंदी जिन्होंने एक गठबंधन भी बनाया था। 2021 में सत्ता हासिल करने और नेतन्याहू को प्रधानमंत्री पद से हटाने के लिए उन्होंने एक विरोधाभासी और अलग तरह का कैबिनेट गठन किया जो केवल एक वर्ष तक चला। पिछले 100 दिनों में आने वाले राजनीतिक बयानों और राजनीतिक व्यवहारों को देखने से पता चलता है कि इसराइल का राजनीतिक माहौल एक बार फिर से नेतन्याहू और प्रतिद्वंदियों के बीच प्रतिस्पर्धा में तेजी का साक्षी रहा है, जो एक ही मोर्चे पर है। नेतन्याहू के वर्तमान कैबिनेट को जारी रखने और सत्ता में बने रहने की जिद एक बार फिर इस संघर्ष की मुख्य धुरी रही है। नेतन्याहू के विरोधियों ने उनके चरमपंथी मंत्रिमंडल द्वारा न्यायिक व्यवस्था को कमजोर करने के लिए किए गए उपायों के साथ जातिवाद और उग्रवाद का स्पष्ट उदाहरण देने वाले कार्यों के कारण इस कैबिनेट पर दबाव बढ़ा दिया। इस संबंध में हाल ही में पूर्व प्रधानमंत्री यही लापिद और वर्तमान प्रधानमंत्री बेन्यामिन नेतन्याहू की मुलाकात हुई थी और इस मुलाकात के बाद लापिद ने कैबिनेट पर कड़ा हमला करते हुए लिखा था कि एक कैबिनेट जिस पर कोई भरोसा नहीं करता है। एक प्रधानमंत्री अज्ञात स्थिति का सच बयान करने की वजह से पद से हाथ धो बैठा। जानी शासन के पूर्व विदेश मंत्री विक्टोर लिबरमैन ने भी कहा कि नेतन्याहू के शब्दों और व्यवहार से पता चलता है कि वो प्रधानमंत्री पद के उपयुक्त व्यक्ति नहीं हैं। ये बयान अवैध अधिकृत इलाकों में तनाव और राजनीतिक गतिरोध के दुष्चक्र के संकेत दे रहे हैं। ये दुष्चक्र का परिणाम न केवल नेतन्याहू के कैबिनेट का पतन है, बल्कि एक अधिक खतरनाक राजनीतिक संकट भी है, एक ऐसा संकट जो कई आंतरिक विभाजनों को बढ़ा सकता है, यहाँ तक कि शासन के पतन का कारण भी बन सकता है।
श्रोताओ, इसी के साथ राजनीति चर्चा का ये कार्यक्रम यहीं पर समाप्त हुआ।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, जैसा कि हमने सभा के आरंभ में बताया, आज हजरत अली अलैहिस्सलाम का शहादत दिवस है। प्रस्तुत है इस बारे में एक विशेष कार्यक्रम।
दोस्तों, हजरत अली अलैहिस्सलाम की शहादत पर विशेष कार्यक्रम के साथ आपकी सेवा में उपस्थित है मरियम मेहरदादी और मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए।
दोस्तों, 19 रमजान की सुबह वो है जिसमें हजरत अली अलैहिस्सलाम के सिर पर तलवार से वार किया गया और 21 रमजान को हजरत अली अलैहिस्सलाम शहीद हो गए। हजरत अली अलैहिस्सलाम की शहादत के दुखद अवसर पर हम आप सब की सेवा में हार्दिक संवेदना प्रस्तुत करते हैं और उनके जीवन के कुछ अहम पहलुओं पर प्रकाश डालते हैं।
हम रमजान के आखिरी दशक में पहुंच गए हैं। ये दिन न्याय के सूर्यास्त यानी हजरत अली अलैहिस्सलाम की याद दिलाते हैं। हजरत अली अलैहिस्सलाम का पूरा जीवन इस्लाम, इस्लामी दुनिया और मुसलमानों की सेवा करने में बीता। वो अपनी ज़िंदगी की आखिरी रात अपनी बेटी उम्मे कुलसुम के मेहमान थे, लेकिन उनकी हालत बहुत ख़राब थी और वो पहले से कहीं ज़्यादा बेचैन नज़र आ रहे थे। इफ्तार के समय उन्होंने अपना रोज़ा थोड़ी सी रोटी और नमक से खोला। वो अक्सर कमरे से बाहर निकल कर आंगन में आते जाते थे। आसमान की ओर उन्होंने देख कर कहा कि मैं ईश्वर की कसम खाता हूँ, मैं झूठ नहीं बोलता और मुझसे झूठ नहीं बोला जाएगा। ये वही रात है जिसकी रात मुझे शहादत का वचन दिया गया था।
उस रात वो भोर तक इबादत करते रहे, फिर सिर झुकाकर ईश्वर की बारगाह में गिड़गिड़ा रहे थे। वो ईश्वर से प्रेम के सागर में डूबे हुए उसके सामने एक तुच्छ बंदे की तरह आंसू बहा रहे थे, जैसे कि वो कुछ भी न तो सुन रहे हैं और न ही देख रहे हैं। भोर के समय वो धीरे धीरे और नपे तुले कदमों से मस्जिद की ओर चल पड़े। कुछ देर बाद हजरत अली अलैहिस्सलाम की नमाज और दुआओं की आवाज मस्जिद में गूंजने लगी। लोग मस्जिद की ओर चल पड़े और इबादत व नमाज के लिए उनके पीछे खड़े हो गए। जब उन्होंने पहली रकत में अपना सिर झुकाया तो घृणा और अज्ञानता की तलवार उनके सिर पर गिरी और उनको गहरा जख्म पहुंचाया और उनकी दाढ़ी उनके खून से रंगीन हो गई। उन्होंने आसमान की ओर मुंह करके देखा, काबे के रब की कसम, अली कामयाब हो गया। ठीक उस समय जिब्राइल अमीन की आवाज आकाश और पृथ्वी के बीच गूंज उठी। ईश्वर की सौगंध, मार्गदर्शन के स्तंभ टूट गए, पैगम्बर इस्लाम के ज्ञान के सितारे डूब गए और धर्म प्राणता के इशारे खत्म हो गए और ईश्वर का विश्वास टूट गया।
हजरत अली अलैहिस्सलाम कहते हैं कि जब सूरह अनकबूत की दूसरी आयत नाजिल हुई कि क्या लोगों ने ये समझ रखा है कि उनके जबानी कहने से कि हम ईमान ले आए हैं छोड़ दिए जाएंगे और उनकी आजमाइश नहीं की जाएगी, तो आजमाइश या परीक्षा के बारे में बहस शुरू हो गई। मैं समझ गया कि जब तक पैगंबर हमारे बीच हैं उस वक्त तक ये परीक्षा नहीं होगी, ये परीक्षा पैगंबर के बाद होगी। हज़रत अली अलैहि सलाम ने पैगंबर से पूछा कि हे अल्लाह के पैगंबर, क्या आपको याद नहीं है कि उहद की जंग में जब हज़रत हमज़ा शहीद हो गए, हमारे करीबी साथी शहीद हो गए, मगर मैं बहुत सारे ज़ख्म खाने के बाद भी शहीद न हुआ और मुझे इस बात पर दुख था कि मैं पीछे रह जाऊंगा और शहादत से मरहूम रह जाऊंगा। तो उस वक्त आपने कहा कि अली, तुम्हारे लिए खुशखबरी है, तुम भी शहीद होगे।
अब हजरत अली अलैहिस्सलाम वही बात याद दिला रहे हैं कि अब तो कई साल गुजर चुके हैं, मैं अब तक क्यों शहीद नहीं हुआ। इसके जवाब में पैगंबर इस्लाम ने फरमाया, हे अली, ये बात सही है कि तुम शहीद होगे। इसके बाद सवाल किया कि जब तुम्हारा अंजाम शहादत है तो तुम इस पर सब्र कैसे करोगे। हजरत अली अलैहिस्सलाम ने जवाब दिया, ये सब्र का मकाम नहीं है, सब्र तो कड़वी और दुखद बात पर किया जाता है। जब कोई नापसंदीदा चीज सामने हो तब इंसान सब्र करता है, ये तो उन चीजों में है जिसके लिए इंसान को खुशी मनाना चाहिए, अल्लाह का शुक्र अदा करना चाहिए। ये शहादत के लिए हजरत अली अलैहिस्सलाम का शौक है। बीती रात वो रात है जिसमें हजरत अली अलैहिस्सलाम अपनी इस मंजिल के करीब हुए। नमाज की हालत में उनके सिर पर तलवार का वार किया गया, जिसके नतीजे में हजरत अली अलैहिस्सलाम 21 रमजान को शहीद हो गए।
इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह उज़्मा सैयद अली खामनेई कहते हैं कि हमने इस तरह के बहुत से लोगों को देखा है जिन्होंने शहादत के मैदान में हजरत अली अलैहिस्सलाम का अनुसरण किया, उन्हीं के पदचिन्हों पर चले। वे शहादत के प्यासे थे, शहादत की फिक्र में रहते थे, शहादत की आरजू रखते थे और अल्लाह ने उनके नसीब में शहादत लिखी। शहीद कासिम सुलेमानी को दुश्मनों ने धमकी दी थी कि तुम्हें कत्ल कर देंगे। शहीद ने अपने दोस्तों के बीच कहा था कि ये लोग मुझे उस अंजाम की धमकी दे रहे हैं जिसकी तलाश में मैं पहाड़ों और बियाबानों की खाक छान रहा हूँ।
हज़रत अली अलैहिस्सलाम का शासनकाल 5 साल से अधिक नहीं था, लेकिन ये समय लोगों के लिए सही अर्थों में न्याय का एहसास करने और ईश्वरीय नेताओं तथा महापुरुषों के बीच अंतर का पता लगाने के लिए पर्याप्त था। हज़रत अली अलैहिस्सलाम उन शासकों के विपरीत जो सत्ता के भूखे होते हैं और विभिन्न साधनों से लोगों पर हावी होते हैं, ईश्वर के सेवक के रूप में सेवा के प्रति भावुक थे और इस उद्देश्य के लिए हमेशा लोगों के साथ रहते थे।
ऐसी सरकार जिसकी बुनियाद ईश्वर की सेवा पर आधारित थी और जनता और समाज के नेताओं के बीच की दूरी भी बहुत कम थी, क्योंकि दोनों की संरचना एक ही है और एक समान लक्ष्य के लिए हाथ से हाथ मिलाकर काम करते हैं और हर कोई ईश्वर के नियम के लिए समान रूप से जिम्मेदार है। ये सरकार दया और कृपा पर निर्भर है। हज़रत अली अलैहिस्सलाम ने अपने गवर्नर मलिक अश्तर को एक पत्र लिखा और सबसे पहले खुद को ईश्वर का बंदा कहते हैं, फिर वो लोगों के शासक के रूप में खुद को याद करते हैं। हज़रत अली अलैहिस्सलाम लिखते हैं कि लोगों की दया और अच्छे व्यवहार को अपने दिल में रखो और उनके साथ प्यार और अच्छाई से पेश आओ।
शक्ति और साहस हज़रत अली अलैहिस्सलाम की प्रमुख विशेषताएँ हैं। पवित्र कुरान की एक आयत में मोमिनों की तारीफ में कहा गया है कि वे काफिरों से उग्र और क्रोधित हैं और वे आपस में बहुत दयालु हैं। حضرت علی علیہ السلام اس ایشوریہ وشیشتا کا ایک ٹھوس ادھارن ہیں۔ حضرت علی علیہ السلام کی سرپرستی میں رہنے والے انات اور غریب بچے ہمیشہ انہیں ایک دیالو پتا کے روپ میں دیکھتے تھے، لیکن کافروں اور انیک ایشور وادیوں کے ساتھ یدھ میں نیائے اور ادھیکاروں کی رکشا کے معاملے میں کوئی بھی حضرت علی علیہ السلام سے ادھک بہادر اور شکتیشالی نہیں تھا۔ خیبر کی جنگ میں پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے سینے کمانڈر خیبر کے قلعے پر نینترن پانے میں ناکام رہے۔ 39 دن تک یہ معاملہ چلتا رہا۔ پھر اس کے بعد پیغمبر اسلام نے کہا، کل میں اسلام کا جھنڈا اسے دوں گا جو ایشور کو پسند کرتا ہوگا، اور ایشور اور اس کا رسول اسے پسند کرتا ہوگا۔ دوسرے دن پیغمبر اسلام نے اسلام کا جھنڈا حضرت علی علیہ السلام کے ہاتھوں میں دیا، اور حضرت علی علیہ السلام نے خیبر کا درگ جیت لیا۔
پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے وصی اور اتراधिकारी حضرت علی کی شہادت شب قدر میں منائی جاتی ہے۔ حضرت علی علیہ السلام لوگوں کے سامنے ایک آدرش انسان کی ایک اسپشٹ چھوی پیش کرتے ہیں، تاکہ وہ ان راتوں میں انہیں اپنے آدرش کے روپ میں استعمال کر سکیں، جن میں وہ اچھے بھوشیہ کے لیے ایشور سے پرارتھنا کرتے ہیں۔ ان کے شبد مانویہ ضرورتوں کے انوروپ ہیں، اور ان کے نیتک گن آج موجود کئی بیماریوں کا علاج ہیں جو لوگوں وشیش کر شاسکوں کے لیے خطرہ ہے۔
دوستو، یہاں ہم ایک بندو کو بیان کرنا ضروری سمجھتے ہیں، اور وہ یہ ہے کہ انسان اپنی نیت کو شدھ بنائے اور اپنے آپ سے سوال کرے کہ جو کار اس نے انجام دیا ہے یا انجام دینے کا ارادہ رکھتا ہے، اسے اس نے کیوں انجام دیا ہے؟ اسے اس نے مہان ایشور کی پرسنتا پراپت کرنے یا دوسروں کو خوش کرنے کے لیے انجام دیا ہے۔ اس کا فیصلہ خود انسان بہت اچھی طرح کر سکتا ہے۔ اگر کسی انسان نے دوسروں کی پرسنتا پراپت کرنے کے لیے کوئی کاریہ انجام دیا ہے، تو اسے جان لینا چاہیے کہ اس سے اس کو کوئی فائدہ نہیں پہنچا ہے، اس نے اپنا سمے نشٹ کیا ہے۔ اور اگر نماز جیسی کسی اپاسنا کو مہان ایشور کے علاوہ کسی اور کی پرسنتا پراپت کرنے کے لیے انجام دیا ہے، تو واسطو میں اس نے شرک خفی یعنی چھپا شرک انجام دیا ہے۔
ویسے تو رمضان کا پوتر مہینہ ہر پرکار کی آنترک گندگی سے سوچھ و پوتر ہونے کا بہترین مہینہ ہے، پرنتو نیت کو وشدھ بنانے کا سنہرا و انمول موقع ہے۔ جس انسان کی آستھا مہان ایشور پر جتنی ادھک ہوگی، وہ اتنا ادھک اپنی نیت کو وشدھ بنانے کا پریاس کرے گا۔
دوستو، یہاں پر کوئی یہ کہہ سکتا ہے کہ مہان ایشور کو سبھی مسلمان اور بہت سے غیر مسلمان بھی مانتے ہیں، تو اس پر آستھا کے گہری ہونے کا کیا ارتھ ہے؟ اس سوال کے جواب میں کہا جا سکتا ہے کہ مہان ایشور کو بہت سے لوگ مانتے ہیں، پر سب کی آستھا سمان نہیں ہوتی ہے۔ مہان ایشور کو ماننے والے بہت سے لوگ گناہ اور اس کی اوگیا کے بارے میں سوچتے تک نہیں، جیسے پیغمبر اسلام اور ان کے پوتر پرجن۔ جب مہان ایشور کو ماننے والے بہت سے تتھا کتھت مسلمان اس کی اوگیا کرنے میں سنکوچ تک نہیں کرتے ہیں۔ تو دوستو، آج کے کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ انمد دیں، خدا حافظ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، ابھی آپ نے حضرت علی علیہ السلام کی شہادت کے سمبندھ میں وشیش کارکرم سنا، اور اب پیش ہے ہماری آج کی سبھا کا انتم کارکرم آج کل۔
दोस्तों, कार्यक्रम आजकल में आपका स्वागत है। आज के कार्यक्रम में हम इस्लामी जगत के महत्वपूर्ण मुद्दे फिलिस्तीन पर चर्चा करेंगे। अख्तर रिज़वी और मरियम मेहरदादी का सलाम स्वीकार कीजिए।
फिलिस्तीन का इतिहास ईश्वरीय दूतों और नबियों के नाम से शुरू होता है और ये भूमि वो स्थान है जहाँ कई ईश्वरीय दूत और नबी प्रकट हुए हैं। दोस्तों, इस कार्यक्रम में हम सब इस बात पर चर्चा करेंगे कि इस्लामी जगत के लिए फिलिस्तीन की धरती का क्या महत्व है, या ये कि फिलिस्तीन का मुद्दा इस्लामी जगत के संयुक्त मुद्दों में सबसे महत्वपूर्ण और सर्वोपरि क्यों है। इन सवालों का जवाब आपको इस कार्यक्रम में दिया जाएगा।
इस जमीन के इतिहास के बारे में बताया गया है कि फिलिस्तीन हजारों वर्षों के इतिहास के साथ एक प्राचीन भूमि है और इसकी भौगोलिक स्थिति और व्यापार तथा कृषि की समृद्धि के कारण हमेशा से ये विभिन्न जातियों और समूहों का प्रवेश स्थल रही है।
ये भी कहा गया है कि हालांकि इस क्षेत्र में निवास का इतिहास हजारों साल पहले का है, लेकिन इस भूमि के पहले ज्ञात निवासी कनानी अरब थे, जो अरब प्रायद्वीप से इस भूमि पर लगभग 3500 साल ईसा पूर्व आए थे और उन्होंने इस धरती पर अपनी सभ्यता स्थापित करने में कामयाबी हासिल की। उन्होंने इस भूमि में सभ्यता और संस्कृति का आधार रखा और शहरों का निर्माण किया।
ये भी कहा जाता है कि फिलिस्तीन की भूमि के वर्तमान नाम की मुख्य जड़ पेलेस्ट या पुलस्ती नामक जातियां थीं, जिन्होंने 13वीं शताब्दी ईसा पूर्व में इस भूमि पर प्रवेश किया था। वे कनानियों के धर्म की ओर आकर्षित हुए और इस क्षेत्र की समृद्धि में वृद्धि का कारण बने।
फिलिस्तीन की भूमि विभिन्न ईश्वरीय पैगम्बरों के प्रकट होने का स्थान रही है और फिलिस्तीन का इतिहास मूल रूप से पैगंबरों के नाम से शुरू होता है। इस जमीन पर एकेश्वरवाद का विश्वास और आस्था हजरत इब्राहिम नबी के फिलिस्तीन में आगमन के साथ शुरू हुई। हजरत इब्राहिम अलैहिस्सलाम उन वरिष्ठ और उलुल आजम नबियों में से एक हैं जो लगभग 1900 साल ईसा पूर्व इराक से पलायन करके फिलिस्तीन पहुंचे थे।
हज़रत इब्राहिम अलैहिस्सलाम उन महान और बड़े पैगंबरों में से एक हैं जो शरीयत और पवित्र शिक्षाओं के मालिक थे और दृढ़ इच्छा शक्ति रखते थे तथा एक ईश्वरवाद फैलाने के लिए बहुत प्रयास करते थे। हज़रत इब्राहिम अलैहिस्सलाम उन लोगों के बीच ईश्वर की उपासना और एक ईश्वरवाद के ध्वजवाहक थे जो या तो मूर्ति की पूजा करते थे या चंद्रमा और सूर्य जैसे ग्रहों की पूजा करते थे। फिलिस्तीन में प्रवेश के बाद उन्होंने अल खलील यानी हेब्रोन शहर में रहना शुरू किया।
हजरत इब्राहिम अलैहिस्सलाम न केवल एक शुरुआत के ध्वजवाहक थे बल्कि उन्होंने बच्चे के बलिदान की रस्म को भी आगे बढ़ाया। ईश्वर के आदेश और इच्छा के अनुसार वो अपने साथियों के साथ ऊर शहर को छोड़कर कनान चला गया और वहाँ उन लोगों के साथ बस गया जो उन पर विश्वास रखते थे। कनान में वो ऐसे लोगों से मिले जिनके रीति रिवाज एकेश्वरवाद के विपरीत थे। इन लोगों का धर्म मूर्ति पूजा था और उनकी प्रसिद्ध मूर्तियों में से एक का नाम बाल था, जिसका अर्थ है मालिक और स्वामी, जो उनके अनुसार सूर्य देवता थे, और अष्टार या अस्टर्ट की मूर्ति भी थी जो उनके अनुसार चंद्रदेव थे।
कनान के लोग भी एक अमानवीय रीति रिवाज के अंतर्गत अपने बच्चों को मलोच या मोलेक नामक देवताओं के लिए बलिदान किया करते थे। मलोच को दो उभरे हुए सींगों और कभी कभी दो पंखों वाले एक नर बैल के रूप में चित्रित किया गया है जो एक सुनहरे सिंहासन पर बैठा है और अपने हाथों को बच्चे की बलि लेने के लिए आगे की ओर बढ़ाता नजर आता है।
इस मूर्ति की सामग्री पीतल की थी और बलिदान की रीति रिवाज के दौरान जिस चबूतरे पर इस मूर्ति को रखा गया था उसके नीचे एक आग रोशन थी जो जल रही थी, और ताकि बच्चे के रोने और चीखने चिल्लाने की आवाज़ से कष्ट न हो और जब इससे आसपास के लोगों को परेशानी होती तो ढोल और ताशे को जोर जोर से बजाते और शोर करते थे।
जैसे ही हजरत इब्राहिम अलैहिस्सलाम फिलिस्तीन पहुंचे تو انہوں نے مورتی پوجا کی نندا کی اور کنانیوں کو اپنے بچوں کی بلی دینے سے روکا اور انہیں ایشور اور ایکیشور واد کی اور آمنترت کیا۔ حضرت ابراہیم علیہ السلام کا سورگواس انت میں اسی بھومی پر ہو گیا اور انہیں الخلیل یعنی ہیبرون شہر میں دفنا دیا گیا۔ اس شہر کا نام الخلیل اس لیے رکھا گیا کیونکہ اس شہر میں ابراہیم خلیل اللہ کا مقبرہ ہے۔
حضرت ابراہیم علیہ السلام کو اپنی پہلی پتنی حضرت سارا سے حضرت اسحاق نامک ایک بیٹا ہوا اور ان کی دوسری پتنی ہاجرہ سے حضرت اسماعیل علیہ السلام کا جنم ہوا۔ بعد میں حضرت اسحاق سے یعقوب نامک ایک بیٹے کا جنم ہوا جسے اسرائیل کی اپادھی دی گئی۔ حضرت یعقوب کے 12 بیٹے تھے جو بنی اسرائیل کے نام سے جانے گئے۔
حضرت یعقوب علیہ السلام کے پتروں میں سے ایک کا نام حضرت یوسف علیہ السلام تھا جسے ان کے پتا یعنی حضرت یعقوب علیہ السلام بہت مانتے اور چاہتے تھے۔ پتا کی اور سے بہت زیادہ دھیان دیے جانے اور حضرت یوسف دوارا ایک دن ایشور کی آگیا سے اسرائیلیوں کا نیتتو حاصل ہونے کی سوچنا کی وجہ سے ان کے بھائی حضرت یوسف سے ایرشیا کرنے لگے اور ان سے کرود کرتے تھے اور انہوں نے یوجنا اور سازش دوارا ایک کنویں میں حضرت یوسف علیہ السلام کو گرا دیا اور پھر اسماعیلیوں کے کارواں کے ہاتھ جو حضرت اسماعیل کی نسل کے پوتے تھے انہیں بیچ دیا تاکہ اپنی تچھ سوچ کے انوسار ایشور کی اچھا بدل سکیں، جبکہ انہیں اس بات کی بھنک بھی نہیں تھی کہ ایشور کی اچھا اٹل اور اپرورتنی ہے۔
حضرت یوسف علیہ السلام کو کارواں دوارا مصر لے جایا گیا۔ مصر میں حضرت یوسف پر عزیز مصر کی نظر پڑی جس کے بعد انہیں ایک اج پد دے دیا گیا۔ حضرت یوسف علیہ السلام کو ایشور نے مصر کی جنتا کے لیے چنا اور انہیں پیغمبر بنا کر بھیجا تاکہ وہ مصر کے لوگوں کو ایکیشور واد اور مورتی پوجا سے دور رہنے کے لیے آمنترت کریں۔ مورتی کے پجاریوں اور اپاسنا استھل کے پنڈتوں کے ناراض اور کرودت ہونے کے باوجود وہ ان سبھی پر وجے پراپت کرنے میں کامیاب رہے۔
کافی سمے بعد حضرت یعقوب کے دوسرے بیٹے گیہوں خریدنے کے لیے مصر گئے اور انہوں نے حضرت یوسف علیہ السلام کو اپنا پریچے دیا اور انہوں نے اپنے برے کاموں سے توبہ کی، لیکن ان کے پاپوں کا پرائشچت یہ تھا کہ حضرت یوسف علیہ السلام نے اپنے بھائیوں کو کنعان لوٹنے کا آدیش دیا اور پورے پریوار کے ساتھ مصر آنے کو ان سے کہا۔
اس طرح سے بنی اسرائیل واسطوں میں مصر نروست کیے گئے تاکہ وہ جان بوجھ کر کیے گئے پاپوں سے شدھ ہو سکیں جو انہوں نے ایشور کی اوگیا کی تھی۔ حضرت یوسف علیہ السلام کے بعد ایشور کی اچھا کے انوسار بنی اسرائیل 400 سال تک مصر میں بہت ہی کٹھن حالات اور استھتی میں رہے، جب تک کہ پچھلے نبیوں کا وعدہ پورا نہیں ہوا اور موسیٰ ابن عمران نامک ایک اور نبی ان کے بیچ پرکٹ ہوئے۔
حضرت عمران کے بیٹے حضرت موسیٰ علیہ السلام یعقوب کے ونشجوں میں سے ایک ہیں جو بڑے نبیوں یا دوسرے شبدوں میں اولو العزم پیغمبر تھے۔ حضرت موسیٰ علیہ السلام اور ان کے جیون کی کچھ کہانیاں کسی بھی انیہ نبی سے ادھک پوتر قرآن کے وبھن سورے میں 136 بار ورنت کی گئی ہے۔ حضرت موسیٰ علیہ السلام اس سمے پیدا ہوئے جب مصر کا شاسک فرعون تھا اور اس نے بنی اسرائیل کو مارنے اور ان کی بیٹیوں کو بندی بنانے کا آدیش دے رکھا تھا۔
کچھ لوگوں کا ماننا ہے کہ بنی اسرائیل کو کمزور کرنے کے لیے فرعون نے بنی اسرائیل کے بچوں کو مارنے کا آدیش دیا، جبکہ کچھ انیہ لوگوں نے اس آدیش کا کارن فرعون کا سپنا قرار دیا۔ فرعون نے سپنے میں دیکھا کہ بنی اسرائیل میں ایک بچہ پیدا ہوگا جو اس کی حکومت کو نشٹ کر دے گا۔ اس لیے جب حضرت موسیٰ علیہ السلام کا جنم ہوا تو ایشور کے آدیش پر حضرت موسیٰ علیہ السلام کی ماں یوخابید نے اپنے بیٹے کو نیل ندی میں ایک صندوق میں ڈال کر چھوڑ دیا۔ اس بچے کو فرعون کے سینکوں کے ایک گروپ نے پانی سے نکالا، اس لیے ان کا نام موسیٰ رکھا گیا، کیونکہ اس کا پالنا پانی میں ایک پیڑ کے پاس پایا گیا تھا۔ ایشور چاہتا تھا کہ حضرت موسیٰ علیہ السلام فرعون کے دربار میں ہی پلے بڑھیں۔
جب حضرت موسیٰ علیہ السلام کو پیغمبری کے لیے چنا گیا اور فرعون جو بنی اسرائیل پر اتیاچار کر رہا تھا اس کے دشٹیگت، تو انہیں یہ ذمہ داری دی گئی کہ وہ بنی اسرائیل کو فرعون کے اتیاچاروں سے مکتی دلائیں اور مصر کی دھرتی سے کنان یعنی فلسطین کی اور پلائن کریں۔ یہی کارن ہے کہ لگ بھگ 3,300 سال پہلے حضرت موسیٰ اور بنی اسرائیل مروستھل سے ہوتے ہوئے اپنے پوروج حضرت یعقوب کی دھرتی پر پہنچ گئے۔
اسی سمے حضرت موسیٰ نے کچھ لوگوں کو اپنے اتراधिकारी حضرت یوشع علیہ السلام کے ساتھ فلسطین بھیجا تاکہ وہاں کے حالات کا ٹھیک ٹھیک ان کو جائزہ دے۔ جب یہ گروپ لوٹا تو اس نے بتایا کہ وہ بہت ہی شکتیشالی اور اتیاچاری لوگ رہ رہے ہیں۔ بنی اسرائیل ڈر گئے اور وہ فلسطین جانے کو تیار نہیں ہوئے، اور انہوں نے اپنے پیغمبر حضرت موسیٰ کے آدیشوں کا پالن نہیں کیا، اسی لیے بنی اسرائیل 40 سال تک مروستل میں بھٹکتے رہے۔
حضرت موسیٰ علیہ السلام اس اودھی میں بھی اپنی جاتی کے مارگ درشن سے تنک بھی پیچھے نہیں ہٹے، لیکن بنی اسرائیل نے کئی بار آدیشوں کا الگھن کیا اور حضرت موسیٰ اور ایشور کا کہنا نہیں مانا۔ بنی اسرائیل میں سے کچھ تو مورتی پوجا میں ویست ہو گئے، جبکہ کچھ لوگ ان کے آدیشوں کی اوہل نہ کرتے ہوئے کنان کے کہنے پر مصر لوٹ گئے۔ اسی دوران حضرت موسیٰ کا 120 یا 126 سال کی آیو میں سورگواس ہو گیا۔ تو دوستوں کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے، ہمیں اجازت دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے دوستو۔ کارکرم تھا آج کل، جسے پیش کیا اختر عباس اور مریم مہردادی نے۔ ہمارا آج کا یہ پریاس آپ کو کیسا لگا، اس بارے میں آپ اپنے وچار ہمیں لکھ بھیجیے گا۔ ان کارکرموں کو آپ اپنی سویدھا کے انوسار ویب سائٹ پر وزٹ کر سکتے ہیں، parstoday.ir/hi۔ تو اسی کے ساتھ ریڈیو تہران کی ہندی سیوا کی یہ سبھا یہیں پر سمپن ہوتی ہے۔ آپ سے انمتی چاہتے ہیں، شبھ راتری، خدا حافظ۔